بسم الله الرحمن الرحيم. وعن أبي سعيد الخدري رضي الله تعالى عنه قال: بينما نحن في سفر مع النبي صلى الله عليه وآله وسلم، إذ جاءه رجل على راحلة له، فجعل يصرف بصره يمينا وشمالا، فقال رسول الله صلى الله عليه وآله وسلم: من كان معه فضل ظهر فليعد به على من لا ظهر له، ومن كان له فضل زاد فليعد به على من لا زاد له. فذكر من أصناف المال حتى رأينا أنه لا حق لأحد منا في فضل. ایک سفر کا واقعہ ہے، کسی غزوے سے واپسی غالباً ہو رہی تھی، موقع پر یہ بات پیش آئی کہ آپ صلی اللہ علیہ وسلم اپنی سواری پر تھے، غالباً ایک شخص آیا اور وہ دائیں بائیں دیکھنے لگا، سے اندازہ یہ ہوا کہ وہ ضرورت مند ہے، سے اندازہ یہ ہوا کہ وہ ضرورت مند ہے، تو آپ صلی اللہ علیہ وسلم نے یہ فرمایا کہ بھائی جس کے پاس زائد سواری ہو وہ اس کو دے دے جس کے پاس سواری نہیں، جس کے پاس زائد توشہ راہ ہو، راستے کا سامان ہو اس کو دے دے جس کے پاس راستے کا سامان نہیں. اور اسی طرح سے آپ صلی اللہ علیہ وسلم نے بہت ساری مال کی قسموں کا بیان فرمایا، مختلف چیزوں کا آپ نے ایک ایک کر کے تذکرہ فرمایا کہ بھائی جس کے پاس فلاں چیز زائد ہو وہ اپنے ساتھی کو دے دے، جس کے پاس فلاں چیز زائد ہو اپنے ساتھی کو دے دے. اس انداز سے آپ صلی اللہ علیہ وسلم نے یہ بات فرمائی کہ وہ صحابی فرماتے ہیں کہ ہم نے محسوس کیا کہ زائد جو مال ہوتا ہے شاید اس میں ہمارا حق ہی نہیں، جو ضرورت سے زائد ہمارے پاس مال ہوتا ہے، سامان ہوتا ہے، سفر میں ہیں آپ تو شہراہ ہوتا ہے، تو اس میں ہمارا حق نہیں ہے، بلکہ یہ اس شخص کا حق ہے جس کے پاس کچھ نہیں. ایک وہ اللہ کا بندہ جس کے پاس کچھ نہیں، اور ایک وہ جو محض احتیاط میں رکھے ہوئے، تو یہ کوئی زیادہ بھلی بات نہیں ہے. احتیاط بھی ایک حد تک ٹھیک ہے، آپ لمبا سفر کر رہے ہیں تو آپ نے ایک ترتیب بنا لی ہے کہ بھئی فلاں تک فلاں جگہ تک جانا ہے، تو وہاں تک پہنچنے میں ان چیزوں کی ہمیں ضرورت پڑے گی، تو کوئی حرج نہیں ہے کہ وہ چیزیں آدمی رکھ لے. لیکن جو چیزیں زائد ہیں اور پھر راستے میں محسوس ہو کوئی زیادہ ضرورت مند ہے، تو پھر حق اسی کا، جو ضرورت مند ہے گویا کہ اس کا حق ہے یہ، اور بہتر ہے کہ آپ وہ چیز اس کو دے دیں. اس کا یہ مطلب نہیں ہے کہ وہ اب آپ کا حق نہیں رہا شرعی طور پر، اور اگر آپ نہیں دیں گے تو آپ گنہگار ہوں گے. مطلب یہ ہے کہ آپ کا جو فرض ہے، فرض منصبی بحیثیت مسلمان کے اخلاقی اعتبار سے جو آپ کے اوپر ذمہ داری عائد ہوتی ہے، اس کی اس اعتبار سے اگر آپ دیکھیں تو یقیناً یہ ایک طرح کا حق ہے. ایک بیچارہ پریشان ہے، ضرورت مند ہے، آپ کے پاس زائد ہے، تو گویا کہ آپ اس کا حق مار کر خود استعمال کر رہے ہیں، اس لیے کہ جو زائد تھا وہ گویا کہ ایک طرح سے اس کا حق تھا، تو یہ بہتر ہے. اور پھر جو ضرورتیں ہوتی ہیں مختلف ہوتی ہیں، ایک بیچارہ آپ کو ایسا شخص ملا جو بالکل فاقے تک پہنچ رہا ہے، نوبت فاقوں کی آ رہی ہے، وہ گویا بھوکا مر رہا ہے، تب تو واقعہ یہ ہے کہ آپ کے پاس جو کچھ ہے وہ اس کا حق ہے. بلکہ حدیث میں یہاں تک کہا گیا کہ اس قدر اگر کوئی پریشان ہو جائے کہ بات فاقے تک پہنچ جائے، جان خطرے میں آنے لگے، تو اس کو پھر پوچھنے کی بھی ضرورت نہیں. وہ بغیر پوچھے بھی اگر اپنے رفیق کے کھانے میں سے، توشے میں سے کچھ لے لے، تو اس کی اجازت دی گئی، اس لیے کہ وہ اس کا حق ہو گیا. آپ دیں یا نہ دیں، وہ اس کا حق ہو گیا. اب اگر نہیں پوچھتا ہے वो बिल्कुल मुस्तर हो रहा है, नहीं खाएगा तो वो या उसकी जान हराकत में है, तो बगैर पूछे भी ले सकता है। अब अगर इस सूरत में आप खुद दे रहे हैं तो आपकी तरफ से जो पेशकश होगी उसकी बात अलग है। उसमें जो एक तरह का वो है, यानी अखलाकी जो किरदार उसमें एक तरह का है, वो उसका मुजाहरा यहाँ इस अंदाज से नहीं होगा कि वो खुद ले ले, वो उस अंदाज से होगा कि आप पहले ही पेशकश कर देंगे, नहीं तुम्हें ज़रूरत है तुम जरूर इसको ले लो, तुम्हारे इस्तेमाल में चीज़ आएगी। एक वाक़या हज़रत मौलाना बहुत सुनाते थे कि शेख सादिक मुजद्दिदी रहमतुल्लाह अलैह बड़े लोगों में से थे, और वो सफ़ीर थे अफगानिस्तान के, गालिबन रहने वाले थे वो शेख सबहतुल्ला मुजद्दिदी जो पहले वहाँ अफगानिस्तान के सदर हुए, कि उनके दादा या चाचा इस तरह कोई रिश्तेदार थे, तो वो सफ़ीर थे दो तीन मुल्कों में, अफगानिस्तान के गालिबन सफ़ीर दो तीन मुल्कों में थे। और वहाँ उनका किस्सा सुनाते थे कि नहीं हम वहाँ बैतुलमक़दस में थे, वो भी थे तो साथ ही रहा बहुत और बड़ा ख्याल भी रखा। तो वहाँ उन्होंने एक अजीब किस्सा सुनाया, वो कहने लगे एक मरतबा मैं वहाँ था गालिबन काबुल में था, फ़ोन आया कि आपको फौरी तौर पर मास्को जाना है और एक ज़रूरी पैगाम, निजी पैगाम है जो फ़ोन से नहीं कहा जा सकता, वो आपको लेकर जाना है। तो इन्होंने कहा बहुत बेहतर हो, तो सफ़ीर थे ये काम ही था उनको, तो कहते हैं मैंने बुकिंग कराई और फ्लाइट जो थी वो ताशकंद होके जाती थी, ताशकंद पहले रुक कर फ्लाइट बदल कर मास्को जाना था। तो कहते हैं मैंने अपने घर में अहलिया से कहा कि वो बिल्कुल मुल्हिद इलाका है उनका, कम्युनिस्ट लोगों का, तो वहाँ हराम और हलाल का फ़र्क ही नहीं, तो बेहतर है कि कोई ऐसा खाना तैयार कर दो जो जितने दिन रहना हो दो चार रोज वो चल जाए। तो कहते हैं बड़ा नाशदान उन्होंने तैयार कर दिया, उसमें ऐसी चीज़ें जो ख़राब ना हो अच्छी तरह से उन्होंने तय करके भर के दे दी। अब वो लेकर चले, कहते हैं ताशकंद हम पहुँचे और एयरपोर्ट पर वहाँ फ्लाइट बदल कर मास्को जाना था, तो वहाँ बैठ गए एक जगह पर इंतज़ार में। तो कहने लगे मैंने देखा कि एयरपोर्ट के बाहर एक खातून एक मरी हुई चिड़िया उधेड़ रही। तो कहने लगे ख्याल हुआ ये खाने के लिए मरी हुई चिड़िया उधेड़ रही, कैसी औरत है ये, मुसलमान लग रही है, इसको ऐसा नहीं करना चाहिए, वहीं के रहने वाले जबान से भी वाकिफ़, पूरे इलाके में जबान मिलती जुलती है। तो वहाँ पर गए, उससे उन्होंने कहा कि बीवी तुम्हारे लिए जायज़ नहीं, तुम मरी हुई चिड़िया उधेड़ रही है। तो उसने कहा कि नहीं हमारे लिए जायज़, गोया उसने बात बताई कि फाका यहाँ तक पहुँच गया है कि अब अगर मैंने नहीं खाया तो मैं मर जाऊँगा। तो ज़ाहिर मुस्तर हो गया, तो इस्तरार की हालत में तो हराम भी इतना जायज़ हो जाता है कि इससे जान बच जाए। वो समझ गए कि बेचारी बहुत परेशान है, उनको ख्याल आया कि मैंने महज एहतियात में इतना बड़ा नाशदान भर के लिया है और मैं ले जा रहा हूँ, ये बेचारी किस हालत में है कि पता नहीं सलामत रहे ना रहे। तो उनको गैरत आई, उन्होंने कहा मैंने सोचा पूरा मैं नाशदान उसको दे दूँ, वहाँ कुछ खरीद के खा लूँगा कुछ तो मिल ही जाए। वो बस गए और पूरा नाशदान भरा भराया उस खातून को ले जाकर उन्होंने दे दिया कि लो बीवी तुम्हारा काम इससे चलेगा, तुम ये खाओ और ये मरी हिचड़ियाँ मत उधर। वो कहते हैं बस मैं फारिग होकर आया, उसी वक्त कॉल आई कि जो आपको जिस काम के लिए जाना था वो काम हो गया, अब आपको जाने की ज़रूरत नहीं है, आप वापस आ जाइए। तो कहें गोया उस खातून को देने के लिए अल्लाह ने हमें घर से भेजा कि पूरा नाशदान भर के मैं ले जाऊँ और उसको मैं वहाँ देकर आऊँ। ये रिस्क पहुँचाने का भी एक अजीब गरीब वाकया, अल्लाह जिस तरह चाहता है रिस्क पहुँचाता है कि एक सफ़ीर को एक गरीब खातून के लिए अल्लाह ने भेजा न जाने कहाँ से, काबुल से ताशकंद भेजा हवाई जहाज़ से कि जाओ उसको खाना देकर वापस आ जाओ। इंतज़ाम तो अल्लाह करता है, इंतज़ाम उसी अंदाज से अल्लाह ने कर दिया, आगे जाने की जरूरत ही नहीं पड़ी। तो अल्लाह तआला इस तरह से भी रिस्क पहुँचाता है। तो ये जो इसे ये हदीस से जो बात मालूम हुई कि आदमी जो जायद है वो जायद रोक के ना रखे, तो ये एक उसकी मिसाल थी। उन्होंने गैरत आई, शर्म उन्होंने दे दी वो चीज़, और यही चाहिए कि आदमी महज एहतियात में अपने लिए तो बहुत कुछ रख ले और दूसरा एक ज़रूरतमंद है उसका ख्याल ना रहे, तो ये मुनासिब नहीं है। इस हदीस में आप सल्लल्लाहु अलैहि वसल्लम ने इस बात की गोया के पूरी वजाहत फरमाई कि तुम्हारे पास जो जायद हो वो तो दूसरों को दे दो, ये तो गोया कि एक तरह से उसका हक है, वरना असल बात क्या थी कि लन तनालु अल-बिर्र हत्ता तुन्फिकू मिम्मा तुहिब्बून, देना तो वो चाहिए था जो हमारी ज़रूरत का था, जो हमें ज़्यादा अच्छा लग रहा था, वो अगर देंगे तो ये बुलंदी है, इन नेकियों की बुलंदी है, आगे वहाँ पहुँचेगा अल्लाह का क़ुर्ब उसको वो हासिल होगा जो आम हालात में नहीं होता, यानी खाने में जो चीज़ खुद पसंद है वो दूसरे को खिला रहा है, तो ये अल्लाह तबारक व तआला के क़ुर्ब का ज़रिया है और اعلیٰ درجے کی بات ہے. باقی کم از کم درجہ یہ ہے کہ جو اس کی ضرورت سے زائد ہے وہ تو آدمی دے ہی سکتا ہے, اس میں کوئی پریشانی نہیں, تو اس میں وہ بخل سے کام چلے. وعن ابی موسیٰ الاشعری رضی اللہ تعالی عنہ قال قال رسول اللہ صلی اللہ علیہ وآلہ وسلم ان الاشعریین اذا ارملوا فی الغزو وقل طعام عیالهم بالمدینہ جمعوا ما كان عندهم في ثوب واحد ثم اقتسموا بينهم في اناء واحد بالسبية فهم مني وانا منهم. یہ حضرت ابو موسیٰ اشعری رضی اللہ تعالی عنہ کی روایت ہے. وہ یہ فرماتے ہیں کہ یہ قبیلہ اشعر کے جو لوگ تھے اشعری, ان کا ایک عجیب دستور تھا. یہ دستور تھا ان کا کہ اگر ان کے مرد حضرات کمانے والے سفر میں چلے گئے, غزوے میں چلے گئے, یا یہاں پر موجود ہیں لیکن وہ پریشانی میں پڑ گئے اور بعض بعض گھروں میں فاقے ہونے لگے, تو ان کا ایک طریقہ یہ تھا کہ تمام قبیلے کے لوگ جو کچھ بھی کھانا جس کے گھر میں ہوتا تھا سب ایک جگہ لا کر جمع کر دیتے تھے. جو کچھ بھی کھانا ہوتا تھا وہ سب لا کر ایک جگہ پر جمع کر دیتے تھے, اور جمع کرنے کے بعد ایک برابر ایک برتن ہوتا تھا, اس برتن سے برابر برابر سب کو تقسیم کر دیا جاتا تھا. اس برتن سے برابر برابر سب کو تقسیم کر دیا جاتا تھا. تو ظاہر ہے اس کا فائدہ یہ ہوتا تھا کہ جن کے یہاں زائد ہے وہ اپنا جو کھانا ہے یا غلہ ہے وہ لے آتے تھے اور زائد ہوتا تھا. اب بعض بیچارے وہ ہیں جن کے یہاں کچھ بھی نہیں, تو ان کا جو زائد ہوتا تھا وہ بالکل برابر سے سب کو پہنچ جاتا تھا. اگر یہ کہا جاتا کہ بھائی جو مالدار ہیں ان کے یہاں زائد ہے وہ ان کو دے دیں, یہ بھی اچھی ایک شکل تھی, لیکن یہ انتظامی اعتبار سے اور زیادہ بہتر صورت بنتی تھی کہ اس میں سب کو برابر برابر مل جاتا تھا. تو یہ ان کا طریقہ تھا, اور یہ طریقہ وہ تھا کہ جس کے بارے میں آپ صلی اللہ علیہ وسلم نے یہ بات فرمائی کہ فہم منی و انا منہم. بہت بڑی بات, بہت بڑی گواہی ہے یہ. آپ نے فرمایا کہ وہ مجھ سے ہیں اور میں ان میں سے ہوں, وہ مجھ سے ہیں اور میں ان سے ہوں. مطلب یہ ہے کہ آپ نے یہ بات وضاحت کے ساتھ گویا فرما دی کہ ان سے میرا گہرا تعلق, ان کا یہ عمل ایسا ہے کہ یہ عمل مجھے بہت پسند ہے, اس لیے آپ نے یہ بات فرمائی کہ گویا کہ ہمارے ہیں. جیسے آدمی کو بہت تعلق ہوتا ہے تو کہتا ہے وہ ہمارے ہیں, اس کا مطلب کیا ہوتا ہے؟ بعض وقت یہ ہوتا ہے کہ خاندان کا بھی نہیں ہوتا. آپ صلی اللہ علیہ وسلم نے حضرت سلمان کے بارے میں فرمایا, سلمان منا اہل البیت, کہ سلمان جو فارس کے رہنے والے تھے ان کے بارے میں فرمایا کہ جو میرے گھر کے ہیں اہل بیت میں گویا کہ شامل ہیں. محبت کی بات ہے, تو آپ نے اسی محبت کا اظہار یہاں فرمایا اس انداز سے کہ وہ میرے ہیں, وہ مجھ سے ہیں, وہ میرے ہیں میں ان کا ہوں. جیسے اردو میں کہتے ہیں وہ میرے ہیں اور میں ان کا ہوں. اور کیوں یہ بات فرمائی؟ ان کے اس طرز عمل سے کہ نہایت برابری کے ساتھ, انصاف کے ساتھ وہ سب کو تقسیم کر دیتے تھے تاکہ جتنے بھی وہاں ضرورت مند ہیں سب کو برابر مل جائے, اور جتنے مالدار ہیں ان کا مال برابر نکل آئے. ورنہ یہ ہوتا کوئی تھوڑا دیتا, کوئی زیادہ دیتا, کوئی اپنے لیے رکھتا زیادہ, کم دیتا, کوئی زیادہ دے دیتا, کم رکھتا. اب یہ ایسی صورت بن گئی کہ وہ پورے قبیلے والوں کو برابر برابر سب کو مل گیا. تو یہ بہت اچھی ایک صورت ہے, اور یہ اسی وقت ہوتا ہے جب یہ خاندان کے لوگ ہوں, بہت قریبی لوگ ہوں, تو یقیناً اگر آدمی اثار کرنا چاہے تو یہ بہت اچھی شکل ہے. کچھ لوگ پریشان ہیں, کچھ بہت آرام سے ہیں, تو اگر جو وہ ہیں آرام سے جو لوگ ہیں وہ اگر پریشان لوگوں کا اس طرح خیال کریں بھائی کہ سب اپنا اپنا لے آؤ ایک جگہ رکھو اور اس کے بعد برابر برابر تقسیم ہو جائے, اس کا بہت بڑا فائدہ ایک یہ ہوتا ہے کہ بہت سے لوگ بیچارے ان کی غیرت ایسی ہوتی ہے کہ وہ لینا گوارا نہیں کرتے, ان کو اچھا نہیں لگتا, اگر کوئی زبردستی دے تو بھی وہ لینا نہیں چاہتے. اور یہ صورت ایسی ہے کہ اس میں بظاہر اس طرح کی شکل بنی نہیں رہی لینے دینے کی, اس میں تو یہ ہو رہا ہے بھائی جس کے پاس جو ہے وہ سب لے آؤ. تو اس میں وہ جو فقیر ہے بیچارہ ضرورت مند ہے اس کے فقر کا اس کی ضرورت کا مظاہرہ نہیں ہو رہا ہے زیادہ, اور اس کو اپنی ضرورت پوری بھی ہو رہی ہے. تو اس اعتبار سے بھی یہ ایک اچھی شکل ہے جو آپ صلی اللہ علیہ وسلم نے یہاں پر بیان فرمائی. اگر یہ کوئی اختیار کرے تو آپ صلی اللہ علیہ وسلم نے اس کی گویا کہ تائید فرمائی ہے. وعن جابر رضی اللہ تعالی عنہ عن النبی صلی اللہ علیہ وآلہ وسلم قال طعام الواحد يكفي الاثنين وطعام الاثنين يكفي الأربعة وطعام الأربعة يكفي الثمانية. یہ بات آپ صلی اللہ علیہ وسلم نے اس لیے فرمائی ہے یہاں پر کہ ایک کا کھانا دو کو کافی ہو جاتا ہے, और दो का चार को और चार का आठ को काफी हो जाता है। इसलिए बात फरमाई ताकि देने में आदमी बुखल ना करे, खिलाने में आदमी बुखल ना करे। आदमी बैठा खा रहा है, तीन आदमियों का खाना है, देखा भाई दो लोग आ गए, अब उसका दिल तंग ना हो, दिल छोटा ना हो। अक्सर लोग यही कहते हैं, वो हो खाना थोड़ा सा है, कोई वक्त है आने का, बे वक्त आ गए। सोचना चाहिए कि दो का खाना चार को काफी होता है, और तीन का छह को काफी होता है, और चार का आठ को काफी होता है, कोई डबल को काफी होता है। अब अगर तुम बैठे खा रहे हो, पांच आदमी खा रहे हो, दो चार आ गए, तो तुम्हें दिल छोटा करने की जरूरत नहीं। हदीस याद कर लो, इस हदीस को याद कर लो कि भाई जो हम खा रहे हैं ये इंशाअल्लाह सबके लिए काफी होगा, लेकिन बिस्मिल्लाह पढ़ना मत भूलना, वरना तो शैतान खाएगा। हदीस में आता है ये कि आदमी जब बिस्मिल्लाह नहीं पढ़ता तो उसका खाना शैतान खाता है, वो कम खाता है, शैतान ज्यादा खाता है। और जब बिस्मिल्लाह पढ़ के खाना शुरू करता है तो वो खाना उसके लिए जुज़्वे बदन बनता है, मुफीद होता है, कि उसका जर्रा उसके लिए मुफीद होता है उसके जिस्म के लिए, और ताकत का जरिया बनता है। तो आदमी बिस्मिल्लाह पढ़ के खाना शुरू करे, सुन्नत के मुताबिक खाना खाए, अपना मैदा हलक तक ना ठूसे, जो हम लोग सहरी में करते हैं कि भूख ना लगे, खाने पर आते हैं तो खाते चले जाते हैं, ये तो सुन्नत के खिलाफ। हदीस में आता है कि अगर खाना है तुम्हें तो तीन हिस्से कर लो, बहुत खाने का शौक है तो तीन हिस्से कर लो, एक हिस्सा खाओ, एक हिस्सा पानी के लिए रख लो, पानी पियो, एक हिस्सा तुम सांस के लिए रखो ताकि सांस लेने में दुश्वारी ना शुरू हो जाए हलक तक ठूसने के बाद। ये बात आप सल्लल्लाहु अलैहि वसल्लम फरमाई, हम लोगों का तो मिजाज दूसरा है, हम तो कहते हैं हलक तक ठूस लेंगे और उसके बाद पानी जगह बना ही लेगा और सांस आए ना आए देखा जाएगा, बात की बात। ये जो है ये नामुनासिब तर्ज फिक्र है। आदमी खाना खाए ये समझ कर खाए कि हमें पेट ठूस ठूस के नहीं भरना, ये जब मिजाज होगा तो वाकया है कि भाई खाना अच्छा खासा होता है तीन आदमी के लिए जो तैयार किया जाएगा। अब अगर दो आ गए, तीन आ गए, एक आ गए, तो उसमें क्या परेशानी, वो भी खा लेंगे। हाँ, अब तुम ये सोचो कि हम हलक तक भर लें तो ये शायद ना हो, लेकिन पेट तुम्हारा भर जाएगा, तुम आसूदा हो जाओगे, जरूरत तुम्हारी पूरी हो जाएगी और सुन्नत के मुताबिक खाना होगा। तो ये आप सल्लल्लाहु अलैहि वसल्लम जो फरमाया कि उसके लिए है जो इस्लाम के तकाजों को समझ कर काम करे, सुन्नत के मुताबिक खाना खाए। और ये याद रखिए, अल्लाह का अजीब मामला है, एक हदीस में आता भी है कि अल्मुमिनु याकुलु फी मियान वाहिद वल काफिरु याकुलु फी सबअति अमआ। ईमान वाला जो खाता है वो एक आंत में खाता है, गोया एक मैदे में खाता है, और जो ईमान वाला नहीं होता अल्लाह का बागी खाता है बैठ कर, दुनिया ही तो समझता है सब कुछ है और क्या है, तो मैदा फुलाता रहता है, फुलाता रहता है ताकि बढ़ता जाए, बढ़ता जाए और गजा भी बढ़ती जाए। तो फरमाया कि वो जो खाता है वो या कि सात आंतों में सात मैदे में खाता है, वो या सात गुना खाता है। और फिर एक वाकया भी बयान फरमाया कि एक साहब आए और ईमान लाने से पहले उन्होंने हमारे साथ खाना खाया, तो खाते ही चले जा रहे हैं, खाते ही चले जा रहे हैं, सात गिलास दूध पी गए, कितना उन्होंने बाकायदा रिवायत में है कि इतना खा लिया उन्होंने। उसके बाद अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के हाथ पे इस्लाम लाए, कलमा पढ़ा। अब जब शाम को खाने बैठे तो एक एक यानी सातवां हिस्सा रह गया, वही बात सामने आई, यानी जितना उन्होंने दोपहर में खाया था शाम को जब खाने बैठे तो उसका सातवां हिस्सा खाया, यानी होया कि एक मैदे में खाया, और सुबह जब खाया तो कितना खाया था, सात मैदे में खाया। उसकी वजह है कि काफिर जब खाता है, अल्लाह का मुनकिर बागी जब खाता है, वो बिल्कुल बेफिक्र होकर खाता है, ये सोचता है वह खाओ मरो, भाई दुनिया में खाना है, जीना है, मरना है, खाना है कमाने के लिए, कमाना है खाने के लिए, और क्या है, चक्की इसी तरह चल रही है ना। आदमी खाता है, क्यों खाता है, ताकि ताकत रहे और मजा आए और खूब कमाए, और कमाता क्यों है, ताकि खूब खाएं। तो गोया कि जो हमारी जिंदगी गर्दिश कर रही है वो खाने और कमाने के दरमियान गर्दिश कर रही है, लेकिन ईमान वाला इस अंदाज से नहीं रहता। वो क्यों खाता है, ताकि ताकत आए, क्यों ताकत आए, ताकि अल्लाह की बंदगी में सहूलत हो, ये उसका मकसद है, अल्लाह की बंदगी के लिए वो खाता है कि उसमें सहूलत हो, ताकत आएगी तो काम करना आसान, खिदमत करना आसान, इबादत करना आसान, दीन के तकाजों को पूरा करना आसान, इसलिए खाता है। तो इसलिए वो जब उसका मकसद अच्छा होता है तो वो उतना खाता है जो उसके लिए मुफीद हो, ऐसा नहीं खाता है खाने के बाद ढेर हो जाए और उसके बाद उसकी जान के लाले पड़ जाए, मैदा खराब हो जाए, डकारे आने लगे। ये तो ऐसा शख्स करता है जिसको आगे की फिक्र ही ना, आगे की सोच ही ना। आप सल्लल्लाहु अलैहि वसल्लम यहाँ ये बात इसीलिए फरमाई, ये बाप से जो मुनासिबत है बुनियादी तौर पर वो यही है कि आदमी देने में तंगी महसूस ना करे, खिलाने में तंगी महसूस ना करे। जब खाना दस्तखान पे खा रहा है, कोई आकर बैठ गया तो ये ना सोचे कि सब खा जाएगा हमारा क्या होगा, तंगी महसूस ना करे, सोचे कि ये खा रहा है, ये अपनी गजा खाएगा, अपना रिस्क खाएगा। और दूसरी बात ये कि तो खाना एक का है तो दो को काफी हो जाएगा, अगर दो का है तो चार को काफी हो जाएगा, कोई फर्क नहीं पड़ता। तो अगर हम शरीयत का और सुन्नत का ख्याल करके ये सारे अपने मामलात अंजाम दें, हमारा खाना पीना सोना जागना उठना बैठना सब सुन्नत के मुताबिक, अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम ने जो तरीका बताया उसके मुताबिक हो जाए तो हमारी जिंदगी का निज़ाम दुरुस्त हो जाए, हमारी सेहत का निज़ाम दुरुस्त हो जाए, हमारे हालात दुरुस्त हो जाए। कि बिगाड़ का सबसे बड़ा सबब यह है कि हमने अल्लाह के रसूल सल्लल्लाहु अलैहि वसल्लम के तरीके को छोड़ा, और जो एक तवाज़ुन है वो उस तवाज़ुन को हम कायम नहीं रखते। हमारे यहाँ वो है उतार चढ़ाव, कहीं नशेब है और कहीं फराज है, कहीं लगता है ये आसमान की बुलंदियों पर जा रहे हैं और कहीं लगता है कि तहत सरा में पहुँच गए, एक तरफ बहुत ऊँचे और एक तरफ बिल्कुल गंदगी में। इस्लाम जो तालीम देता है वो ये तालीम देता है कि अपनी पूरी ज़िंदगी को तवाज़ुन के साथ गुजारने की कोशिश करो, और पूरी ज़िंदगी में तुम दीन को अख्तियार करो और हर एक के हक़ को समझो, और जब तुम हर एक के हक़ को समझोगे तो उसका हक़ अदा करोगे, और अगर तुम हर एक के हक़ को नहीं समझोगे तो एक का हक़ अदा करोगे जिससे तुम्हारा जी लग रहा है, और जिससे जी नहीं लग रहा उसका हक़ अदा नहीं करोगे, और जब अल्लाह की तरफ से दिए हुए कानून को समझोगे और हर एक के हक़ के फ़र्क को समझोगे तो उसके मुताबिक हक अदा करो। माँ बाप का हक अपनी जगह पर है, बीवी का हक अपनी जगह पर है, औलाद का हक अपनी जगह पर है, और दूसरे जो पड़ोसी हैं उनका हक अपनी जगह पर है, और अल्लाह का हक अपनी जगह पर है। ये सारे हुकूक अल्लाह ने हमें दिए हैं, इन हुकूक को हमें समझने की ज़रूरत है। अब अगर हम इस फ़र्क को ना समझें तो फिर हम तबाही की तरफ चले जाएंगे। माँ बाप का हक सबसे बढ़कर है, कुरान मजीद में सबसे ज़्यादा उसकी अहमियत बयान की गई, अनिश्कुर ली वली वालिदैक, अल्लाह ताला ने अपने बाद माँ बाप का हक बताया, मेरा एहसान मानो पर अपने माँ बाप का एहसान मानो, कितना तुम्हें उन्होंने तुम्हारे साथ बर्ताव किया, कैसी मशक्क़तें मुसीबतें उठाईं और तुम्हें पाला पोसा, तुम्हारी ज़रूरतों का ख्याल रखा, इतना एहसान माँ बाप का है कि दुनिया में किसी का वो एहसान नहीं। तो जाहिर है कि बीवी से ज़्यादा हक माँ बाप का, औलाद से ज़्यादा हक माँ बाप का, तमाम लोगों से ज़्यादा हक माँ बाप का, तरतीब ही सबसे ज़्यादा हक माँ बाप का है, उसके बाद औलाद का हक है, बीवी का हक है, फिर जो करीबी अज़ीज़ा हैं महारिम हैं और वह हैं ज़वील अरहाम हैं, यानी ज़वील अरहाम से मुराद ये कि चचा है, चचेदार भाई है, इन लोगों का हक है, और फिर करीबी रिश्तेदारों का हक है, पड़ोसियों का हक है, तरतीब है उसकी। लेकिन एक बात समझने की है कि सबसे बड़ा हक अल्लाह, ये तो बंदों के हक है ना, बंदों को तो अल्लाह ने पैदा किया, माँ बाप को किसने पैदा किया और हमारे दादा दादी को किसने पैदा किया? माँ बाप तो जरिया बन गए, हम दुनिया में आ गए, लेकिन पैदा करने वाली जात कौन? वो अल्लाह की जात है, सबसे ज्यादा हक अल्लाह का है। इसीलिए अल्लाह तबारक व तआला ने कुरान मजीद में फरमाया कि उनकी तुम बात मानो, उनकी फरमा बरदारी करो, और अगर वो तुम्हें किसी नाफरमानी की बात पर आमादा करें, फला तुतिअहुमा, अल्लाह ने साफ कह दिया फिर उनकी बात नहीं चलेगी। वो कहते हैं शिर्क करो, वो कहते हैं कुफर करो, वो कहते हैं कि फलां जगह जाओ, कब्र पे जाकर चादर चढ़ाओ, कब्र के आगे सजदा करो, वो कहते हैं फलां मंदिर में जाओ, वो कहते हैं किसी मूर्ति के आगे अपनी पेशानी टेको, वो कहते हैं कब्र के आगे जाकर पेशानी टेको, और न जाने वो क्या क्या इस तरह के खुराफात अगर कहते हैं। तो अल्लाह तबारक व तआला का हक सबसे बढ़कर है, फिर माँ बाप की बात नहीं चलेगी। माँ बाप अल्लाह के बंदे हैं, अल्लाह के गुलाम हैं, हम भी अल्लाह के गुलाम हैं, यकीनन माँ बाप हैं, उनका बहुत बड़ा दर्जा है, लेकिन जब अल्लाह ताला के हुक्म के खिलाफ उन्होंने कोई बात कह दी, अब उनकी बात नहीं चलती। अब कोई अगर उनकी बात मानता है तो अल्लाह के पकड़ होगी उसकी कि कौन होते हो तुम, तुम्हारे माँ बाप कौन होते हैं, हमने तुम्हें जो तरीका बताया जिंदगी गुजारने का और हमने तुम्हें ताकीद की कि हमारे साथ शिर्क ना हो, उसके बाद तुम शिर्क करते हो, उसके बाद तुम इस मसले में जबकि हमारी नाफरमानी की बात कही जा रही थी माँ बाप की बात मानते हो, वहां ये बात नहीं चलेगी, माँ बाप की बात फिर नहीं मानी जाएगी। लेकिन माँ बाप अगर ऐसी बात कह रहे हैं कि उसमें नाफरमानी नहीं है तो उनकी बात मानी जाएगी। और अल्लाह ने जो बात फरमाई फला तुतिअहुमा, उसके आगे ये भी कह दिया वसाहिबहुमा फि दुनिया मारूफा, कि अल्लाह की नाफरमानी की बात कहते हैं तो बात तो नहीं मानो उनकी, लेकिन दुनिया में सलूक करते रहो, साहिबहुमा फि दुनिया मारूफा, दुनिया में उनके साथ अच्छा बर्ताव करो, अच्छा मामला करो, उनको तकलीफ मत पहुंचाओ, لیکن اللہ کے خلاف کوئی بات کہتے ہیں, اللہ کے حکم کے خلاف کوئی بات کہتے ہیں, ہرگز ہرگز ان کی بات پھر وہاں نہیں مانی جائے گی. جیسے یوں سمجھ لو دنیا میں اس کو بہت چھوٹی مثال ہو گئی, اللہ کا مقام تو اس کا مرتبہ اس کی بلندی کا ہم تصور ہی نہیں کر سکتے, اللہ ہی بڑا ہے, اللہ اکبر, اللہ ہی بڑا ہے, بڑائی زیبا ہی اسی کو ہے, کوئی بڑا نہیں اس کے سامنے. یہ تو جب آدمی مقابلہ کرتا ہے فلاں سے فلاں بڑا ہے, اللہ اکبر کا ترجمہ لوگ کرتے ہیں, اللہ سب سے بڑا ہے, یہ کوئی بات ہی نہیں, اللہ سب سے بڑا ہے تو ہے ہی اللہ سب سے بڑا, لیکن یہ کہنا کہ سب سے یہ بھی بہت چھوٹی بات ہو گئی. واقعہ یہ ہے کہ اللہ ہی بڑا ہے, اللہ ہی بڑا ہے, بڑائی اسی کو زیبا ہے, کسی کو زیبا نہیں. تو یہ مثال اگر دیکھا جائے تو بہت چھوٹی ہو جائے گی, لیکن سمجھانے کے لیے کرتا ہوں کہ ایک طرف آپ کی ماں کوئی بات کہے اور ایک طرف کوئی محلے کا معمولی لڑکا آئے اور کہے کہ نہیں آپ کو یہ کرنا ہے, تو آپ کیا کریں گے؟ اپنی ماں کی بات مانیں گے اور لڑکے کی بات مانیں گے جو کوئی محلے کا ایسا ہی کوئی تعلق بھی اس کا خاص نہیں ہو, آ کر آپ سے کوئی بات کہہ رہا ہے, ہر ایک یہی کہے گا کہ ظاہر ہے ماں کی بات مانی جائے گی. بلکہ اگر بیوی آپ سے کوئی بات کہہ رہی ہے اور ماں کہہ رہی, ماں کی بات مانی جائے گی. بیٹا کوئی بات کہہ رہا ہے, ماں کہہ رہی, ماں کی بات مانی جائے گی. لیکن جب معاملہ اللہ تبارک و تعالیٰ کا آ جائے گا تو پھر وہاں کسی کی بات نہیں مانی جائے گی, نہ ماں کی بات مانی جائے گی, نہ باپ کی مانی جائے گی, نہ پڑوسی کی مانی جائے گی, نہ بڑے سے بڑے کی مانی جائے گی, نہ آقا کی مانی جائے گی, نہ جو آپ کی جس کے دست نگر ہیں آپ کو بہت سلوک کرنے والا نوازنے والا ہے, نہ اس کی بات مانی جائے گی. اسی کی سب سے بڑھ کر دینے والا تو اللہ ہے, ہماری زندگی اس کی دی ہوئی, ہماری زندگی کو باقی رکھنے والا وہی. تو اس تفاوت کو سمجھنے کی ضرورت ہے, اس فرق کو سمجھنے کی ضرورت ہے, کس کا کیا حق ہے اور اس حق کو ہمیں کس طرح سے ادا کرنا ہے. تو یہ ہمیں اسلام کی تعلیم ہمیں اللہ کے رسول صلی اللہ علیہ وسلم نے دی ہے, اس تعلیم کے مطابق اپنی زندگی ہمیں گزارنی ہے. اسلام پتہ کہ ہم باقی رہیں اور ایمان پر ہی اللہ تعالی ہمیں موت عطا فرمائے اور اللہ تعالی اپنے نیک بندوں کے ساتھ ہمارا حشر فرمائے. وآخر دعوانا الحمدللہ رب العالمین.